नमस्ते, म सहजमान श्रेष्ठ। आज दुईजना साथीहरू आउनु भएको छ बडी एन्ड डाटा अर्गनाइजेसनबाट। उहाँहरूले अहिले इमर्जिङ इस्युमा चाहिँ उहाँहरूले काम गर्दै हुनुहुन्छ। ती इमर्जिङ इस्यु चाहिँ के सम्बन्धित छ भन्दाखेरि, अहिलेको जुन आइटी बिलहरू आइरहेछ अनि त्यसपछि आएर हाम्रो जेन्डरका पर्सपेक्टिभका कुराहरू आइरहेछ, उहाँहरू अलिकति ओपनली के गर्न सक्छौँ भन्ने कुराहरूमा चाहिँ छलफल गर्दै हुनुहुन्छ। हामी पनि एकचोटि उहाँसँग कुराकानी गरौँ न। उहाँसँग म छोटो आफ्नो परिचय दिएर, हामी अहिले यहाँ पाँचजना बसिरहेको छौँ। नारायणजी हुनुहुन्छ, अस्मिताजी हुनुहुन्छ, म सहजमान श्रेष्ठ। उहाँहरूले पनि आफ्नो परिचय आफैले दिनुहोला र अहिले छोटो छोटो कुराकानी गरौँ न यो हाम्रो यो फ्रिडम चौतारी पोडकास्टमा।
नमस्कार, मेरो नाम शुभ कायस्थ, बडियन डेटाबाट।
नमस्कार, मेरो नाम रिता बरानो, म पनि बडियन डेटाबाट।
म नारायण घिमिरे, फ्रिडम अफ एक्सप्रेसन हेर्छु यहाँ।
मेरो नाम अस्मिता पोखरेल, एज अ लिगल अफिसर यहाँ काम गरिरहेको छु फ्रिडम फोरममा।
हामी कुरा सुरु गरौँ न, यो अहिले जुन नयाँ बिल आइरहेछ, यो आइटी बिल, त्यो बिलमा तपाईँहरूको कन्सर्नको विषयहरू के हुन सक्ला? शुभजी, त्यो कुरामा हिजो तपाईँले भनिदिनुहोस् न।
खासमा अब बडी एन्ड डेटाले हामीले चाहिँ जेन्डर लैङ्गिकता र यौनिकताको वरिपरि काम गर्छौँ, त्योसँग लिङ्क भएर डिजिटल राइट, इन्टरनेट फ्रिडमको विषयहरूमा। अनि आइटी बिल त आयो अरू विभिन्न बिलहरू लसँगै, तर आइटी भन्ने बित्तिकै इन्फर्मेसन टेक्नोलोजी, त्यसमा चाहिँ जेन्डर मिसाउने र भन्ने जस्तो पनि हामीले कति ठाउँमा पायौँ। अनि कहीँ पनि अब फर्महरूमा जाँदाखेरि कुराकानी भएको सुन्दा पनि लैङ्गिकताको एङ्गलबाट चाहिँ केही पनि कुरा आएन। अब यौनिकताको त झन् एकदमै नेगेटिभ तरिकाले मात्रै आइरहेछ। त्यही हिसाबले के इन्टरभेन्सन गर्ने हो कि भनेर हामीले अब पहिला पनि कुराहरू त उठाइरहेछ विभिन्न अब वर्कसपहरूको हिसाबले, हाम्रो सोसियल मिडियाको इन्टरभेन्सन तरिकाले। तर मान्छे जम्मै भएर अलिकति सरकारवालाहरूसँग बसेर गफ गरौँ भनेर एउटा कन्सल्टेसन गर्दैछौँ।
नानी, यो एउटा नयाँ इस्यु जस्तो लाग्छ नेपालको लागि, उहाँले निकाल्नुभयो यो कुरालाई चाहिँ हामीले कसरी अगाडि बढाउनु पर्छ जस्तो लाग्छ?
जुन उहाँले गर्नुभयो होइन, अरू बाहिरी देशहरूमा त अब कति आइसकेको छ यो जेन्डर र सेक्सुअलिटी कुराहरू एक किसिमले, अब त नेपालमा पनि इमर्जिङ हिसाबले आइसकेको छ। उनीहरूको एक्सप्रेसनको कुरा वास्तवमा यो फ्रिडम अफ एक्सप्रेसनमै जोडिन्छ जस्तो लाग्छ मलाई चाहिँ। उहाँहरूले आफ्नो राइट्सको लागि कुरा गर्ने भनेर जे कुरो बताउनुहुन्छ त्यो फ्रिडम अफ एक्सप्रेसनसँगै जोडिएर, र अहिलेको आइटी बिलले ती कुराहरूलाई कसरी हेर्छ भनेर उहाँहरूले चासो देखाउनु वास्तवमा स्वाभाविक नै हो। अब रिताजीको केही छ जस्तो यही लाइनतिर केही छ भने उहाँले पनि सेयर गर्न सक्नुहुन्छ।
यसमा चाहिँ अब यो आइटी बिल भनेको चाहिँ यो प्रविधिसँग लिङ्क भएर आयो होइन, अनि त्यसपछि अब अहिलेको हाम्रो यो 21 शताब्दीमा अब सूचना प्रविधि भनेको त कति एकदमै महत्त्वपूर्ण कुरा हो नि त। यो बिना त अब हाम्रो केही पनि चल्दै चल्दैन भनौँ न, बिजनेसदेखि लिएर सबै कुराहरू होइन, अब डेली लाइफमा कति कुराहरू चाहिँ हाम्रो लिङ्क भइरहेको हुन्छ। अनि त्यसपछि त्यसमा अब अघि सुबले भने जस्तो यो जेन्डर सबैमा जेन्डर घुसाउने र भनेर मान्छेहरूले चाहिँ एकदम क्वेसन गर्छ, अब भनौँ न त्यसलाई अलिकति डिसमिस गरे जस्तो गर्छ होइन। तर यो कति इम्पोर्टेन्ट छ भन्ने कुरा चाहिँ हामीले के अरे अनलाइनमा हुने हिंसाहरूको कुराहरूसँग लिङ्क गरेर हेर्दाखेरि चाहिँ यो अब सोसियल मिडियाकै कुरामा पनि कति अब महिलाहरूलाई, त्यसपछि क्वेयर पिपलहरूलाई हुन्छ नि, एक्टिभिस्टहरूलाई कस्तो एट्याक आइरहेको हुन्छ नि त। अनि त्यसपछि त्यसमा चाहिँ कसरी जस्तो चाहिँ अफलाइन दुनियाँमा चाहिँ जस्तो खालको हिंसाहरू भइरहन्छ त्यो पनि ठ्याक्कै अनलाइनमा पनि त्यो देखिरहेको हुन्छ क्या। त्यो कारणले पनि त्योसँग लिङ्क गरेर अनि यो आइटी बिल, अब योभन्दा अगाडिका जति पनि यो बिलहरूले चाहिँ इटिए जस्ता बिलहरूले चाहिँ त्यसलाई सम्बोधन गर्नुपर्थ्यो अनि यसले चाहिँ कतिको मिस गरेको छ होइन, यो आइटी बिल मिस गरेको छ कि छैन, अब समेट्नुपर्छ कि पर्दैन भनेर, त्यो कुराहरू चाहिँ एकदमै समग्र रूपमा आउनुपर्छ। त्यसमा चाहिँ अब महिलाहरूको, क्वेयर पिपलहरूको सबैको इस्युहरू चाहिँ आउनुपर्छ भनेर नै हामीले चाहिँ यो छलफल एकदमै महत्त्वपूर्ण हुन्छ होला भनेर यो कुराहरू चाहिँ अगाडि बढेर।
विद्याजीले यसमा कानुनी भनौँ न लिगल प्रोभिजनहरू कस्तो छ, कस्तो डेभलप भइरहेछ अथवा पोलिसी कस्तो बनिरहेछ, अघि यहाँ रिदाजीले भन्नुभयो टेक्निकल इस्यु चाहिँ, इन्टरनेटको इस्यु चाहिँ सबै सेक्सनमा अथवा क्रस कटिङ भएको हुनाले हाम्रो अभिव्यक्तिसँग जोडिन्छ अथवा एक किसिमले माइनर ग्रुप राखेर हेरिएको क्वियर सोसाइटी भन्नुभयो होइन पिपलहरूको, यस्तो कस्तो छ अस्मिता के छ?
ओके, सो त्यो आइटी बिल भन्ने बित्तिकै त्यसमा धेरै चिजहरू लिङ्क गर्न खोजेको छ होइन। अहिले आएको रिसेन्ट आइटी बिलमा टेक्निकल कुरा त छँदैछ होइन, त्यसमा चाहिँ क्राइम कन्ट्रोल मेकानिजमको रूपमा पनि त्यो आइटी बिल आएको छ, खास गरी चाहिँ साइबर क्राइम, जुन अनलाइन प्लेटफर्मबाट हुने क्राइमहरू हुन्छ होइन। अनि त्यससँग चाहिँ नि फेरि फ्रिडम अफ एक्सप्रेसन पनि रिलेट गरेर चाहिँ, किन भन्दाखेरि सोसियल मिडियाहरूबाट कसैलाई अब धम्की दिने अथवा कसैको इज्जतहरूमा त्यसरी अगेन्स्टमा रहेर लेख्ने त्यस्तो चिजहरू पनि आइटी बिलमा समावेश गरिएको छ। र हामीले मेन अब फिमेलसँग ओरिएन्ट भएर हेर्नु पर्दाखेरि चाहिँ नि त्यसको प्रोसिजियरहरू, जुन अब केस फाइल हुन्छ होइन, केस फाइल भइसकेपछि अदालतमा जान्छ त्यो केस, तर त्यो प्रोसिजियरहरू चाहिँ फिमेललाई कतिको प्रोटेक्सन दिएको हुन्छ होइन, क्लोज क्यामरा हियरिङ हुन्छ हुँदैन, अथवा त्यो प्रोसेस आफ्नो राइट उनले युटिलाइज गर्नलाई कोर्टसम्म आफू गयो, तर त्यसको लागि चाहिँ अब एज अ फिमेल, एज अ अब एउटा कुनै ग्रुप फिमेल मात्र नभएर मेलमा पनि होइन कस्तो खालको प्रोटेक्सन चाहिँ त्यो आइटिबीले दिएको छ छैन अथवा कस्तो खालको चाहिन्छ होइन त्यो प्रोसिजर यदि कोर्ट केसमा गइसकेपछि त्यो प्रोसिजर लामो हुन्छ प्लस पब्लिक पनि हुन्छ कसैलाई आफ्नो अब प्राइभेसी प्रोटेक्ट गर्नुपर्ने हुनसक्छ होइन त्यो चाहिँ कतिको हेरेको छ त्यो पनि हेर्नुपर्छ त्यो आइटी बिलमा जस्तो लाग्छ मलाई चाहिँ
अस्मिताजीले भने आएको थियो अब यो आइटी बिलमा अब जस्तो यसमा व्याख्या गरेको शब्दहरू छ नि अब अश्लीलता भने छ होइन अब नैतिकता भने छ यस्तो विषय यस्तो खालको शब्दहरूले चाहिँ महिला अनि त्यसपछि अरू हुन्छ नि मार्जिनलाइज ग्रुपहरूलाई चाहिँ बढी असर पार्ने अब मैले मलाई अनलाइन भाइलेन्स भयो अरे म मेरो फोटो चाहिँ क्रप गरेर कसैले फेसबुकमा राखिदिएँ भने मैले पुलिस रिपोर्ट गर्न जाँदाखेरि मलाई नै भिक्टिम ब्लेमिङ हुने सक्ने चान्स बढी सो कसलाई कसलाई चाहिँ बढी मार परेको छ त फेसबुक नै किन खोले अन्त त्यस्तो लुगा लगाएर किन फेसबुकमा राखेको यो त अश्लीलता भयो भन्ने खालको कुरादेखि लिएर अरू अरू कुराहरूलाई पनि डाइरेक्टली हुन्छ नि कसलाई चाहिँ बढी असर पर्छ नियम त छ होइन सबैलाई नै असर परे हुन्छ सो को चाहिँ बढी अझ फर्दर मार्जिनलाइज हुन्छ र तपाईँले भने जस्तै लिगल सिस्टमभित्र जस्टिस सिस्टमभित्र जाँदा अनि चाहिँ के हुन्छ होइन महिलाको शरीरलाई र उसको यौनिकतालाई महिला र एलजिबिटीआईको यौनिकता र शरीरलाई चाहिँ कुन रूपमा हेर्छ हाम्रो देशले त्यही अनुसार त नियम बनायो हो नि त
एक्ज्याक्टली सेन्सिटिभ छ छैन गभर्मेन्ट त्यो पनि हेर्नुपर्छ नि त एज अ प्रोग्रेसिभ सोसाइटी होइन त्यस्तो टाइपको एक्टहरू चाहिन्छ
इन्टरनेटमा चाहिँ जस्तो फ्रिडम अफ एक्सप्रेसन इन्टरनेट फ्रिडमभित्रै पनि भेरियस फ्रिडमहरू भनौँ न अघि पनि कुरा आएको थियो आर्थिक कारोबार गर्ने फ्रिडमदेखि लिएर इन्टरटेनमेन्टको फ्रिडमदेखि लिएर त्यसपछि अरू कुराहरू पनि त्यसमा आउँछन् जति अन के भन्छ अफलाइन राइट्स जति इन्जोय गर्छ त्यही मात्रामा अनलाइन हुनुपर्छ भनेको छ तर कतिपय अवस्थामा अघि सुभाषजीले भने जस्तो जस्तो एउटा कम्युनिटीलाई डिसेन्ट हुने अर्कोलाई इन्डिसेन्ट भइदिन्छ अथवा एउटालाई इन्डिसेन्ट हुने अर्कोलाई डिसेन्ट त्यो यो चाहिँ भइरहेको हुन्छ र त्यस यस्तो कम्युनिटीहरूले नेसनल लेभलबाट आउने बिल अथवा लहरूमा चासो राख्नु र मेजर कुरो त अवेर क्रिएट गर्नु मान्छेलाई अवेरनेस बनाउनु नै एकदम महत्त्वपूर्ण हो राम्रो छ
अनि फेरि अब सूचनाको हक पनि जोडेर आउँछ नि यसमा त जस्तै म यत्तिकै पनि मार्जिनलाइज ग्रुपमा हो भने त अब मैले जस्तै मानिलिउँ उदाहरणको लागि यदि कोही अल्पसङ्ख्यक यौनिताको रूपमा अल्पसङ्ख्यकमा छ यदि कोही गे पर्सन छ भने हाम्रो शिक्षा व्यवस्थापनमा भनौँ न त घरमा यस्तो खालको शिक्षा केही पनि हुँदैन उसले जाने भएर इन्टरनेटमा हो अब यो इन्टरनेट सेन्सरसिप यति धेरै हुन थालेको छ गएर मैले आफूलाई चाहिने सूचना दिनलाई पनि ब्यान भएको छ भनौँ अब जस्तै अघिल्लो वर्ष पोर्नोग्राफी ब्यान भएदेखि कति धेरै अरू वेबसाइटहरू पनि बन्द भएको छ होइन जस्तै डेटिङ एपहरूको कुरा बन्द भएको छ यसलाई अश्लीलता भन्ने हेरे हो कि मोरालिटीको सेन्सबाट हेरे हो कि मेरो यो निक्ता मैले आफ्नो हिसाबले प्रयोग गर्न नपाउनु आफूले त्यही अनुसार उपभोग गर्न नपाउनु भनेको त मेरो अरू पनि अधिकारलाई कुण्ठित गर्नु जस्तै हो नि त अनि कसरी चाहिँ अब यो निक्ताको विषयमा चाहिँ जहिले पनि सरकारको ठेक्का आस्थ्यो कि हामीले बचाउनुपर्छ सुरक्षा दिनुपर्छ भनेर त्यो लेन्सबाट हेर्ने किन महिलाको शरीरलाई त्यसरी हेर्ने हेर्छ भन्ने कुरामा चाहिँ खासै त्यति धेरै विश्लेषण नभएको कि अनि स्पेसली अझ आइटी जस्तो कुरा आउँदाखेरि आइटी भन्ने बित्तिकै यो अब टेक्नोलोजीको कुरा हो अब यस्तो यहाँसम्म जानु पर्दैन भने पहिल्यै त्यो निर्धारण गरिदिने सीमा अनि त्यसले गर्दाखेरि अब यो नीति नियम बन्दाखेरि अथवा संशोधन हुँदाखेरि पनि को आउँछ त को चाहिँ टेबलमा बसेर यसको छलफल गर्छ भन्दाखेरि पक्कै पनि महिला एलजिबिटीआईसम्म र अरू मार्जिनलाइजहरूको त नपर्ने भयो
यहाँ निकै राम्रो र नयाँ विषयवस्तुमा चाहिँ हामीले कुराकानी गर्यौँ
अहिले हामीसँग सञ्जीव घिमिरेजी हुनुहुन्छ उहाँले बडी एन्ड डाटाबाट आउनुभएका दुईजना हाम्रा साथीहरू सहकर्मीहरू र त्यस्तै गरेर फ्रिडम फोरमका साथीहरूसँग छलफल हामीले गर्यौँ यो आइटी बिल नेपालमा अहिले सूचना प्रविधिको सम्बन्धमा बनेका विधेयकमा के कस्ता कुराहरू छन् र के कस्ता कुराहरूमा सुधार गर्नुपर्छ भन्ने कुरामा चाहिँ हाम्रा विज्ञ साथी यो विषयमा अलिकति अध्ययन गर्नुभएका साथी सञ्जीव घिमिरेजी उहाँ कानुनसँग चाहिँ अलिक नजिक भएर कानुनी अध्ययनमा अलिकति चासो राख्ने व्यक्ति हुनुहुन्छ सञ्जीवजी एक्चुली यसो हामीले अघि तपाईँलाई सुनायो नि यो कुराकानी त्यो सूचना प्रविधिको कुराहरू र अहिले नेपाल सरकारले गरेका केही विधेयकहरूका कुराहरू छन् यसमा तपाईँले अलिकति आफ्नो सल्लाह सुझाव र हाम्रो यो छलफल चाहिँ कस्तो कतातिर जानुपर्छ जस्तो लाग्छ केही भनिदिनुहोस् न
धन्यवाद सर अहिले हामीले मैले तपाईँले सुनाउनु भयो हामीले साथीहरूले गफ गरेको विषय सुने खास गरिकन चाहिँ सूचना प्रविधि सम्बन्धी नेपाल सरकारले पेस गरेको विधेयक र त्यसका भित्रका अन्तर्निहित विभिन्न प्रावधानहरूका विषयमा छलफल गर्नुभयो साथीहरूले मैले सुने र त्यसबाट केही लाभान्वित पनि भएँ म खास गरी उहाँहरूले चाहिँ अलिकति व्यक्तिको निजत्वसँग जोडिएका विषयहरूलाई सूचना प्रविधि विधेयकले कसरी सम्बोधन गरेको छ र कसरी सम्बोधन गरिनुपर्छ भन्ने विषयमा विमर्श गर्नुभएको रहेछ। त्यो पनि एउटा यसको जेन्युइन एउटा महत्त्वपूर्ण पक्ष हो, यो विधेयकले समेटेको छ। कतिपय राम्रा विषयहरू समावेश छन् भने कतिपय सच्याउनुपर्ने सुधार्नुपर्ने विषयहरू त्यसमा समावेश भएका छन्। र समग्रमा पछि म त्यतापट्टि आउँछु। अहिले चाहिँ म अलिकति यो विधेयकले समग्रमा जुन आइटी अथवा इन्फर्मेसन टेक्नोलोजीलाई नेपालमा हुने अधिकांश कारोबारहरूमा आइटीको पर्सपेक्टिभबाट अथवा आइटीको प्लेटफर्मबाट, अलिकति यो अङ्ग्रेजी शब्द पनि भयो, यो सूचना प्रविधिको चाहिँ नि यो एउटा प्लेटफर्म, यो त्यही माध्यमबाट चाहिँ हुने अब आकलन गरेर यो विधेयक आउनु आफैमा नराम्रो कुरा होइन, राम्रो पक्ष हो, त्यसको हामीले स्वागत गर्नुपर्छ। तर यो विधेयकले समेटेका ती सूचना प्रविधिको यो माध्यम मार्फत हुने विभिन्न खालका कारोबारहरू, त्यसमा तपाईँको व्यापारिक कुराहरू पर्लान्, त्यसमा तपाईँका चाहिँ अभिव्यक्तिसँग जोडिएका विषयहरू पर्लान्, त्यसको सञ्चालन र त्यसमा व्यक्तिको चाहिँ स्वतन्त्रतासँग जोडिएका विषयहरू पनि पर्लान्, त्यसैले यसले यो हेर्दाखेरि झट्टै हेर्दा यो सामान्य चाहिँ एउटा विद्युतीय माध्यमबाट अथवा सूचना प्रविधिको माध्यममा हुने व्यापारिक कारोबारलाई मात्रै हुने विधेयक हो, यसमा अभिव्यक्ति स्वतन्त्रता कताबाट जोडियो, यो हुँदैन भन्ने पनि लाग्न सक्छ कतिलाई, तर विषय त्यो होइन। अहिलेको जमाना भनेको चाहिँ सूचना प्रविधिको माध्यमबाट हरेक मानवीय कारोबारहरू हुने त्यो एउटा प्लेटफर्म मात्रै हो। त्यसैले त्यो प्लेटफर्ममा व्यक्तिका अभिव्यक्तिका कुराहरू हुन्छन्, अघि नै साथीहरू चर्चा गर्नुभयो यस्तो व्यक्तिका निजत्वसँग जोडिएका कुराहरू हुन्छन् भने कतिपय कुराहरू व्यक्तिको हाम्रै संविधानले चाहिँ प्रत्याभूत गरेका व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग गाँसिएका विषयहरू पनि यहाँसँग जोडिएर आउँछन्। त्यसैले यो एउटा ऐनहरूलाई हेर्दाखेरि एकाङ्गी एउटा यो आइटी सेक्टरको मात्रै एक्ट हो भन्ने नहेरिकन यो चाहिँ एउटा समग्र आम नेपालीलाई प्रभाव पार्ने ऐन हो भन्ने हिसाबले हेर्नुपर्छ हामीले पनि र कानुन बनाउने कानुन निर्माताहरूले पनि। त्यसैले त्यो पक्षमा अलिकति ध्यान आकर्षण होस् भन्ने म चाहन्छु। र यो विधेयकले समेटेका केही प्रावधानहरूमा अलिकति चर्चा गर्छु। जस्तो यो विधेयकले केही प्रावधानहरू, केही सकारात्मक प्रावधानहरू छन्, म त्यतापट्टि धेरै जान्न किनभने यसमा धेरै नै मिडियामा र अन्य फर्मल इन्फर्मल फोरमहरूमा बहसहरू भइसकेको छ। अलिकति मैले फोकस गरेर यसलाई हेरेका कुराहरू चाहिँ म यहाँ सेयर गर्न चाहन्छु आज साथीहरूसँग। यसले खास गरिकन अघि नै पनि आइसक्यो, जस्तो व्यक्तिगत सूचना र व्यक्तिको निजत्वसँग जोडिएका विषयहरूलाई पनि चाहिँ निर्वाध रूपमा ती कुराहरूलाई चाहिँ आइटी प्लेटफर्ममा एक्सेस दिने गरी अथवा त्यसमा पहुँच हुने गरी कानुनी व्यवस्थाहरू गरिएको छ, प्रस्ताव बनेको छ। जस्तो तपाईँले हेर्नुहुन्छ, जस्तो यहाँ चाहिँ एउटा यसको दफा 33 पनि व्यक्तिको प्राइभेसीसँग जोडिएका सूचनाहरू चाहिँ त्यो सूचना प्रविधि नियन्त्रकले चाहिँ राख्न पाउने, ती कुराहरूको प्राइभेसी र त्यसको डाटा प्रोटेक्सनको सवालमा के हुने भन्ने कुराहरूमा यो ऐन अलिक मौन छ। त्यसैले ती कुराहरूलाई पनि अलिकति समेटिनुपर्छ जस्तो लाग्छ भने यो सुधार्नुपर्ने कुराहरूमा बढी केन्द्रित भएँ। अर्को एउटा महत्त्वपूर्ण पक्ष के छ भने हाम्रै संसदले विगतमा जस्तो गोपनीयताको हक, त्यसै गरी फौजदारी संहिता मार्फत विभिन्न चाहिँ व्यक्तिसँग जोडिएका, जस्तो उदाहरणको लागि गाली बेइज्जती, राजद्रोह, राज्य विरुद्धको कसुर, गोपनीयता लगायतका यी एकदमै विशिष्टीकृत एरियाहरू हुन्, क्षेत्रहरू हुन् जसलाई अलग्गै कानुनले सम्बोधन गरेको छ, त्यस्ता कुराहरूलाई पनि यो ऐनले छोएको छ। तर ती छुँदाखेरि छुनै नपाउने होइन, तर त्यो छुँदा के हुनुपर्छ भने अलिकति कानुनी भाषामा यो कानुनहरूको एकरूपता र समरूपता हुनुपर्छ, व्यवहार एकै खालको गर्नुपर्छ कानुनले। कुनै ऐनले एक खालको व्यवहार गर्ने, कुनै ऐनले अर्को खालको व्यवहार गर्ने कुराले चाहिँ कानुनको त्यो परिपालना र कानुनमा चाहिँ एउटा त्यो तादात्म्यता नहुँदा त्यसले भोलि समस्या सिर्जना गर्छ। त्यसैले त्यो एउटा कानुनी राजको सामान्य सिद्धान्त के हो भने कानुनहरूको एकरूपता हुनुपर्छ र ती कानुनमा भएका सजायका प्रावधानहरू पनि छन्, म अहिले केही क्षणमा आउँछु, ती कुराहरूलाई पनि चाहिँ एकरूप हिसाबले व्यवस्था गरिनुपर्छ, ती कुराहरू हेरिए जस्तो देखिँदैन यो विधेयकमा। र अर्को कुरा यसको के देखिन्छ भने मैले अघि पनि भने यो अभिव्यक्तिसँग जोडिन्छ यो विषय, व्यक्तिका अभिव्यक्ति स्वतन्त्रता, व्यक्तिले चाहिँ स्वतस्फूर्त रूपमा आफ्ना विचारहरू राख्ने कुराहरूसँग पनि यसका केही प्रावधानहरू जोडिन्छन्। तर ती प्रावधानहरूलाई त्यो जुनसुकै हिसाबले होस्, त्यस्ता ती प्रावधानहरूलाई केही नियन्त्रण पो गर्ने खालको हो कि अथवा कन्फ्युजन पो सिर्जना गरे हो कि, एउटा एक खालको दुविधा, एक खालको द्वैअर्थी खालका प्रावधानहरू पो राखिएको हो कि जस्तो देखिन्छ। जस्तै दफा 88 केही यसका चाहिँ दायराहरू तोकेको छ अभिव्यक्ति यो आइटी प्लेटफर्ममा अथवा सूचना प्रविधिको चाहिँ त्यो माध्यमबाट व्यक्त हुने विचारहरूमा केही सीमाहरू तोकेको छ, जुन सीमाहरू हामीले संविधानमा व्यवस्था गरिएका संवैधानिक प्रतिबन्धका सीमाहरू छन्, जुन हाम्रा मौलिक हकका ती सीमाहरूभन्दा यहाँ तोकिएका सीमाहरू बढी फराकिला छन्। त्यसले व्यक्तिको अभिव्यक्ति गर्ने स्वतन्त्र र स्वतस्फूर्त संवैधानिक व्यवस्थालाई केही सङ्कुचित बनाउँछ कि भन्ने हाम्रो सरोकार हो। त्यसैले यसमा विधि निर्माताहरूले ध्यान दिनुपर्छ जस्तो लाग्छ। अर्को अग्निक साथीहरूले कुरा गरिसक्नु भएको छ, सामाजिक सञ्जालसँग भनेको एउटा प्लेटफर्म हो, यो एउटा विद्युतीय अथवा यो एउटा चाहिँ प्रविधिजन्य एउटा माध्यम हो। यो माध्यममा पनि व्यक्तिले अभिव्यक्त आफ्ना व्यक्तिगत विचारहरू संस्थाले संस्थागत विचारहरू राख्ला, कतिपय अवस्थामा सरकारकै धारणाहरू पनि यो मार्फत आइरहने चलन बढ्दो छ। त्यसैले यो प्लेटफर्मलाई पनि एउटा अभिव्यक्तिको प्लेटफर्म मानिनु पर्छ भन्ने लाग्छ। र तर यो प्लेटफर्मलाई फेरि हामीले एउटा भ्रम नहोस्, यो त अनलाइन प्लेटफर्म हो, यसमा कहाँ त्यो अभिव्यक्तिको कुरा जोडिन्छ भन्ने भ्रम हुनसक्छ। तर सिद्धान्तले के भन्छ भने, र अहिले हाम्रो चाहिँ बेस्ट प्र्याक्टिस धेरै दुनियाँभरि भएको बेस्ट प्र्याक्टिस र राम्रा असल अभ्यासहरूले के भन्छन् भने, त्यो प्लेटफर्म अनलाइन होस् या अफलाइन, मान्छेलाई व्यक्तिलाई नागरिकलाई प्राप्त हुने स्वतन्त्रता र त्यसमा उसले उपभोग गर्ने त्यो जुन यो हकको आनन्द लिने त्यसको उपभोग गर्ने तरिका र त्यसमा प्राप्त कानुनी हैसियत एकै हो। यो भ्रम रहनु हुँदैन कसैमा। त्यसैले त्यो प्लेटफर्म के हो, कस्तो प्लेटफर्मबाट बोलेको हो, अनलाइन प्लेटफर्ममा बोलेको अर्कै हुने, तपाईँको मिडियाको अर्को कुनै पत्र पत्रिका प्रकाशनबाट बोलेको अर्कै हुने, व्यक्तिले भाषण गर्दा बोलेको अर्कै हुने भन्ने होइन। उसले जुनसुकै प्लेटफर्ममा पनि उसले पाएको संवैधानिक हक सबै प्लेटफर्ममा लागु हुन्छ, त्यो अनलाइन होस् या अफलाइन। त्यसैले यसमा पहिले प्रष्ट हुनु जरुरी छ हाम्रा विधि निर्माता र अन्य सरकारवालाहरू पनि जस्तो लाग्छ। त्यसैले यसमा अलिकति केही यसका चाहिँ अनलाइन प्लेटफर्ममा चाहिँ त्यस्तो अभिव्यक्ति स्वतन्त्रता केही सङ्कुचन हुन खोजेको हो कि जस्तो देखिन्छ। त्यसैले यस्तो कुरामा पनि हाम्रा विधि निर्माताहरूले ध्यान दिनुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईँलाई अहिले फेरि अलिकति दोहोऱ्याउन चाहन्छु त्यसलाई म जोड दिएर, किनभने यो एकदमै यसमा सच्याइनुपर्ने विषय हो। जस्तो उदाहरणको लागि कसुर सजाय सम्बन्धी प्रावधान यो ऐनमा समावेश गरिएको छ, अथवा भनौँ न सूचना प्रविधिजन्य अपराध गरे बापत के खालका सजाय हुने, त्यो कसुरलाई कति गम्भीर कसुर मानिने, त्यसको कानुनी उपचार कसरी पाउने भन्ने व्यवस्थाहरू गरेको छ। तर ती व्यवस्थाहरू मैले अघि पनि भनेको थिएँ कि हाम्रा विद्यमान अन्य कानुनहरूले गरेका व्यवस्थाहरूभन्दा फरक छ, अथवा कसुरको ग्राभिटीलाई यसले धेरै ठुलो मान्छ, जुन अन्य त्यसको स्पेसिफिक कानुन अथवा विशिष्टीकृत कानुनले त्यसलाई त्यति धेरै मान्दैन। उदाहरणको लागि कुनै क्रिमिनल अफेन्स कसैले यो प्लेटफर्म मार्फत गर्यो भने उसले पाउने सजाय भनेको 15 वर्ष कैद र 5,00,000 रुपियाँ जरिमाना हो। तर यो सजाय हाम्रै फौजदारी संहिताको लगभग 2 गुणा सजाय हो, त्यहाँ 7-10 वर्षसम्म मात्रै सजाय तोकिएको छ। यसरी सजायका प्रावधानहरू, त्यसै गरी तपाईँले गोपनीयताको ऐन हेर्नुहुन्छ भने गोपनीयता भङ्ग भएमा हुने सजायको मात्रा र यहाँ तोकिएको सजायको मात्रामा धेरै ठुलो अन्तर छ। त्यसैले सरकारले यो चाहिँ सजायमा सबै कानुनहरूमा एकरूपता हुने गरी यो संशोधन गरिनुपर्छ र यो सुधारिनुपर्छ जस्तो लाग्छ मलाई। किनभने एउटा भ्रम हुनु हुँदैन हाम्रा विधि निर्माताहरूलाई पनि कि होला हरेक क्षेत्रमा केही व्यतिथिहरू होला, तिनलाई सच्याइनुपर्छ। तर अहिलेको पछिल्लो चाहिँ दण्ड सजायको पछिल्लो विधिशास्त्रीय मान्यता के हो भने, मान्छेलाई सजाय कसेर पाता कसेर अथवा कसैलाई बढी जेल राखेर मात्रै त्यो समाज सुध्रिने होइन। त्यो समाज सुध्रिने भनेको त मान्छेलाई अहिले के सोचिन्छ भने, अहिले पछिल्लो दृष्टिकोणका अनुसार त जेल भनेको त सुधार गृह पनि हो, यहाँ मान्छेलाई लगेर राखेर दुःख दिने ठाउँ मात्रै होइन। त्यसैले त्यो एङ्गलबाट पनि हाम्रा विधि निर्माताहरूले सोचिदिनु पर्यो। र आइटी बिलमा हुने हुनसक्छन्, हुँदैनन् भने होइन, हुनसक्छन्, यहाँ पनि कुनै चाहिँ गलत मनसायले गलत कारोबारहरू हुनसक्छन्, त्यस्तालाई सजायको भागीदार बनाउनुपर्छ। तर त्यसको अर्थ यो होइन कि अन्य कानुनहरूसँग मिल्ने गरी तादात्म्य हुने गरी नै सजाय तोकिनुपर्छ भन्ने लाग्छ। यसमा विधि निर्माताहरूले पक्कै पनि विचार पुर्याउनुहुन्छ होला। र एउटा सबैभन्दा जेन्युइन विषय यो ऐनका सायदै अहिलेसम्म धेरै चर्चा नभएको र हाम्रो यो विधि निर्माणका लागि ठुलो चुनौती पनि हो र यो विधायिकाले सबैभन्दा बढी ख्याल गर्नुपर्ने विषय पनि हो, त्यो के हो भने, अहिले पछिल्लो चरणमा बनेका ऐन कानुनहरूमा यो सूचना प्रविधिसँग सम्बन्धित कानुनमा पनि अधिकांश प्रावधान, यसमा जम्मा 131 दफा छन्, ती 131 दफामा तपाईँले हेर्नुभयो भने 50% भन्दा छेउछाउ दफाहरूमा तोकिए बमोजिम हुनेछ, कानुन बनाई गरिनेछ, सम्बन्धित निकायले यसमा कानुन बनाई छुट्टै व्यवस्था गर्नेछ, यस्ता खालका शब्दावलीहरू प्रयोग गरिएर विधायकीय अधिकारलाई कार्यकारीले प्रयोग गर्ने गरिकन आधाभन्दा बढी ऐनको हिस्सामा त्यस्ता प्रावधानहरू राखिनु भनेको चाहिँ हाम्रो विधायकीय अधिकार अथवा कानुनी भाषामा भन्दा शक्ति सन्तुलन र नियन्त्रणको जुन एउटा मान्यता हो र त्यो सिद्धान्त हो, त्योमाथि ठुलो चुनौती हो। यसमा मलाई लाग्छ विधायकहरू आफै सक्षम पनि हुनुहुन्छ, उहाँहरूले पनि आफ्नो अधिकार सारा चाहिँ कार्यकारीलाई दिनुहुने होइन, होला दिनुपर्छ, कार्यकारीलाई चाहिँ खास अधिकारहरू दिनुपर्छ, तर ऐनका आधाभन्दा बढी प्रोभिजनले चाहिँ सबै अधिकार कार्यकारीलाई दिने गरी राखिनु भनेको त विधि निर्माताहरूको चाहिँ विधायिकाहरूको भूमिका चाहिँ के हो त भन्ने प्रश्न पनि ज्वलन्त प्रश्न उठेको छ। त्यसले यसको पनि सम्बोधन उहाँहरूले गर्नुहुने नै छ भन्ने विश्वास लाग्छ मलाई। र मूलत मैले बोलिरहेँ सरजी, अब त्यसैले यसमा अरू थप छलफल गर्नुपर्छ भने हामी गरौँला, तर मुख्य रूपमा मैले देखेका प्रावधानहरू र यो विधिलाई सुधार गरेर ऐन त्यही अनुसार आउने विश्वास पनि गरौँ।
धन्यवाद सञ्जीवजी। यो सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्नु बनेको जुन विधेयक छ, त्यो विधेयकलाई अलिकति कार्यपालिकाले आफ्नो अनुकूल बनाउने कोसिस गरे हो कि भन्ने एउटा भ्रम चाहिँ हामीमा अब भयो, र अरू केही कुराहरू सम्बोधन गर्नुपर्ने कुराहरू पनि सम्बोधन भएको छैन, जस्तै लैङ्गिक कुराहरू,
हजुर हजुर,
त्यस्तै गरेर यौनिकका कुराहरू, त्यस्तै गरेर यो प्रविधि भन्ने कुरा त एकदमै छिटो छिटो आइरहेको छ, यो सूचना प्रविधि त्यो छिटो छिटो आउने सूचना प्रविधिलाई केही किसिमले नियमन गर्नको लागि पनि अलिकति ठुलो किसिमले सोचेर ठुलै किसिमले रिसर्च गरेर त्यो संवेदनशीलता चाहिँ देखाउनु पर्ने जस्तो लाग्यो। सञ्जीवजीसँग फेरि पनि हामी यो फ्रिडम चौतारी पोडकास्टमा फेरि पनि तपाईँसँग छलफल गर्नेछौँ। आज जुन जानकारी दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद यो अवसरको लागि।
सञ्जीवजीले जुन किसिमको जानकारी दिनुभयो, उहाँ कानुनका अलिकति चाख राख्ने र अलिकति विज्ञता राख्ने व्यक्तित्व हुनुहुन्छ, त्यस्तै गरेर हामीले अरू साथीहरूसँग पनि छलफल गऱ्यौँ। सञ्जीवजीलाई लगायत अरू सबै साथीहरूसँग फेरि पनि हामी यस्तै गरेर छलफल गरेर अगाडि आउनेछौँ, र अर्को पोडकास्टमा उहाँहरूलाई फेरि पनि निम्त्याउने कोसिस गर्दैछु। आजको पोडकास्टको श्रृङ्खला यही समाप्त हुन्छ। धन्यवाद।